हामीले विश्वास गर्ने अथवा अध्ययन गर्ने पवित्र धर्मशास्त्र बाइबल जसमा 66 पुस्तकहरू रहेका छन्, यस पुस्तकमा हामीले विभिन्न पात्रहरू पाउँदछौँ, जस्तै अगमवक्ताहरू, राजाहरू, प्रेरितहरू आदि। तर यी सबै पात्रहरूभन्दा एक महान पात्र हामीले बाइबलमा पाउँदछौँ, र यी 66 पुस्तकमा उहाँ नै सबैभन्दा महान हुनुहुन्छ। यी 66 पुस्तक नै उहाँको बारेमा हो। त्यसो हो भने यो व्यक्ति को हुनुहुन्छ त? जुन व्यक्ति हुनुहुन्छ परमेश्वरका पुत्र ख्रिस्ट यीशु हुनुहुन्छ, जो अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिका ज्येष्ठ उहाँ नै हुनुहुन्छ। त्यसकारण हामीहरू वृद्धि हुने होइन, अथवा ती अगमवक्ताहरू अथवा त्यहाँका पात्रहरू उनीहरू बढ्नुपर्ने होइन, उनीहरू घट्नुपर्ने, उनीहरू घट्नु आवश्यक छ। र ख्रिस्ट नै यस 66 पुस्तकका सबैभन्दा मुख्य व्यक्ति हुनुभएको कारण उहाँ बढ्नु आवश्यक छ। जस्तै योहन्नाले बप्तिस्मा दिने योहन्नाले भन्नुहुन्छ कि म घट्नु आवश्यक छ तर ख्रिस्ट बढ्नु छ। आज हामी यही शीर्षकमा परमेश्वरको वचन सुसमाचार योहन्ना तेस्रो अध्यायको 22-36 हामी हेर्नेछौँ। योहन्ना सुसमाचार, कृपया तपाईँहरूले मसँगै आफ्नो बाइबलमा पल्टाउनुहोला, गस्पल एकर्डिङ टु जोन च्याप्टर 3:22-36। हामी यस पुस्तकलाई हामी गत हप्ताबाट हामीले हेरिरहेका छौँ। यो योहन्ना 3 है, म यस खण्डलाई पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। यदि तपाईँहरूसँग आफ्नो आफूसँग बाइबल छैन भने नजिकको साथीसँग तपाईँहरूले सहकार्य गर्न सक्नुहुन्छ। म पाठ गर्नेछु 22-36। यसपछि येशु र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। योहन्नाले पनि सालिमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो, त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म योहन्ना जेलखानमा परेका थिएनन्। त्यसै बेला योहन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। योहन्ना कहाँ आएर तिनीहरूले उनलाई भने, गुरुज्यू, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। 27, योहन्नाले जवाब दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म ख्रिस्ट होइन, तर म उहाँभन्दा अगाडि पठाएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ। जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, उहाँ बढ्नु तर म चाहिँ घट्नु आवश्यक छ। 31, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, माथिबाट पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनकि जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, यसको जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। यस बिहानी हामी यस खण्डबाट 2 कुराहरूलाई हेर्नेछौँ। ती कुराहरूलाई तपाईँहरूले आफ्नो बुलेटिनमा भएको जुन पछाडि खाली ठाउँ राखिएको छ जसमा टिप्न सक्नुहुन्छ। र यसको फाइदा के हुन्छ भन्दाखेरि तपाईँहरूले हप्ताभरि अथवा पछि पनि तपाईँहरूले यो वचनको बारेमा तपाईँहरूले मनन गर्न सक्नुहुन्छ अथवा घरमा अध्ययन गर्न सक्नुहुन्छ। त्यसकारण आज हामी यस खण्डबाट विशेष दुईवटा कुरालाई हामी हेर्नेछौँ। पहिलो कुरा बप्तिस्मा दिने योहन्ना र उहाँको मिसन। फेरि पनि म दोहोऱ्याउन चाहन्छु, बप्तिस्मा दिने योहन्ना र उहाँको मिसनको बारेमा हामी हेर्नेछौँ पद 22 30 र दोस्रो पोइन्ट हामी यो हेर्नेछौँ येशु ख्रीष्ट जसले सबै अधिकार पिताबाट प्राप्त गर्नुभयो। दोस्रो पोइन्ट येशु ख्रीष्ट जसले सबै अधिकार पिताबाट प्राप्त गर्नुभयो। We will consider two points this morning. First point, John the Baptist and his mission. Second point, Jesus Christ who received all authority from his father. हामी यो दुईवटा खण्डहरूलाई दुईवटा बुँदामा हामी आजको वचनलाई हेर्नेछौँ। आजको पहिलो बुँदा बप्तिस्मा दिने योहन्ना र उहाँको मिसन पद 22 30। पद 22 हेर्नुहोस् न, जहाँ हामी केही शब्दहरूलाई हामी विचार गर्छौँ। पद 22 नै सुरुमा नै यहाँ लेखिएको छ कि यसपछि, है यसपछि भन्ने शब्दलाई विचार गरौँ। यस शब्दले के कुरालाई अथवा कुन घटनालाई सङ्केत गरिरहेको छ? यसपछि भन्ने शब्दले यस खण्डभन्दा अगाडि घटेका घटनाहरूलाई अथवा घटनाको बारेमा सङ्केत गरिरहेको छ। जुन घटना यसै पुस्तकको दोस्रो अध्यायको 13-21 लेखा राखिएको हामी पाउँदछौँ, जहाँ के घटनाहरू छन्? येशूले मन्दिरलाई सफा गर्नुभएको, उहाँले आश्चर्य कर्महरू गर्नुभएको र निकोदेमससँगको उहाँको वार्तालाप। यी घटनाहरू भए पछाडि, यसपछि भन्नुको मतलब ती घटनाहरू पछाडि, त्यसैले 22 नै हेर्नुहोस्, र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो। त्यसपछि येशू र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो। यसको मतलब येशू र उहाँका चेलाहरूले यरुसलेमलाई छोड्नुभयो। किन येशूले यरुसलेममा छोड्नुभयो? यसको यो छोड्नुको पछाडि के उहाँको अभिप्राय छ, के उद्देश्य छ? त्यही 22 ख खण्डले दिन्छ त्यसको जवाब। त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। यस बप्तिस्मा दिने काम अथवा त्यहाँ परमेश्वरले जुन ख्रीष्ट येशूले आफ्ना चेलाहरूसँग समय बिताउनु भयो कि उहाँले त्यहाँ अरू मानिसहरूलाई पनि उहाँले सुसमाचार प्रचार गर्नुभयो, चेलाहरूसँग समय बिताउनु भयो, चेलाहरूसँग रहेर उहाँले चेलाहरूसँग सुसमाचार प्रचार गर्नुभयो, जस कारण त्यहाँ उहाँहरूले बप्तिस्मा पनि दिनुभयो। तर यो बप्तिस्मा दिने कुरा ख्रीष्ट येशू स्वयं आफैले दिनुभएको होइन, यो ख्रीष्ट येशूको अधीनमा रहेर चेलाहरूले बप्तिस्मा दिएका थिए। यसकै पछाडिपट्टि हेर्नुहोस् त, यो कसरी हामीले मैले कहाँबाट भन्दैछु भन्ने कुरा कि योहन्ना 4:1-2 हेर्नुहोस् न, किन मैले ख्रीष्ट येशू आफैले यो बप्तिस्मा दिएको होइनन् भनिरहेको छु। 4:1-2 पदलाई हेर्नुहोस् कि यो बप्तिस्मा ख्रीष्टको चेलाहरूले दिएका थिए, ख्रीष्टको अधीनमा रहेर। म पढ्नेछु, तपाईँले हेर्न सक्नुहुन्छ। योहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीहरूले सुने। पद 2 विशेष हेर्नुहोस्, वास्तवमा येशू आफैले त होइन तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। कि चेलाहरू चाहिँ ख्रीष्टको अधीनमा रहेर बप्तिस्मा दिएको कुरा हामी यहाँबाट प्रष्ट हुन्छौँ। तर त्यही समयमा बप्तिस्मा दिने योहन्नाले पनि सालिमको छेउमा एनोनमा बप्तिस्मा दिइरहेका थिए। किन त्यही एनोनमा बप्तिस्मा दिएर योहन्नाले? यसको जवाब हामी यहीँ पाउँछौँ, किनभने त्यहाँ प्रशस्त पानी थियो। पद हामी 23 हामी पाउँदछौँ। तर त्यही समय जब येशु ख्रिस्टले आफ्नो चेलाहरूसँग बप्तिस्मा दिइरहेका थिए र योहन्नाले पनि बप्तिस्मा दिइरहेका थिए, जुन त्यो समयसम्म योहन्ना चाहिँ झ्यालखानमा परेका थिएन, यो जुन चाहिँ बप्तिस्मा दिने योहन्ना हो कि, यहाँ हामीले एउटा कुरा बुझ्नुपर्ने हुन्छ, जुन यो योहन्नाको पुस्तक लेख्ने चाहिँ छुट्टै उहाँ प्रेरित योहन्ना हुनुहुन्छ भने यो बप्तिस्मा दिने योहन्ना फरक हुनुहुन्छ। यहाँ दुईवटा योहन्नाहरू छन् हामीले बुझ्नुपर्छ है, त्यो एउटै योहन्ना होइन, एउटा प्रेरित योहन्ना हुनुहुन्छ र यो चाहिँ बप्तिस्मा दिने योहन्ना जो को यहाँ कुरा भइरहेको छ कि बप्तिस्मा दिने योहन्नाको कुरा भइरहेको छ जसको विषयमा प्रेरित योहन्नाले लेखिराख्नु भएको छ यहाँ। त्यसकारण हामी यहाँ देख्छौँ कि त्यसै समयमा अथवा जुन ख्रिस्ट येशू र चेलाहरूले बप्तिस्मा दिइरहेका थिए र यता योहन्नाले पनि बप्तिस्मा दिइरहेको छ, तर त्यही समयमा हामी देख्दछौँ कि बप्तिस्मा दिने योहन्नाका चेलाहरू र उता एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भइरहेको हामी पाउँछौँ। 25 पदले हेर्नुहोस् त, त्यसै बेला योहन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भइरह्यो है, वाद विवाद भयो। हामी यसमा यो अनुमान लगाउन सक्छौँ सायद ती यहुदी सायद येशूको चेला हुनुपर्छ र सायद त्यस व्यक्तिले यो शुद्धिकरणको विषयमा यो भनेको हुनसक्छ कि अब यी शुद्ध पार्ने विधानहरू मान्नु आवश्यक छैन भनेर सायद भनेको हुनसक्छ। तर हामीले यो के को आधारमा भन्न सक्छौँ, सायद यो व्यक्तिले यो भन्यो होला भन्ने कुरा हामीले के को आधारमा भन्न सक्छौँ, हामीले मर्कुस 7:1-5 आधारमा हामी यो भन्न सक्छौँ। हामी मर्कुस 7 त एकपटक हामी हेरौँ, हामीले यसको आधारमा यो भन्न सक्छौँ कि यहाँ 1-2 पढ्नेछु। यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूका चारैतिर भेला भए। येशूका कतिपय चेलाहरूले अशुद्ध हात अर्थात् नधोएको हातले खाएका तिनीहरूले देखे। र 5 पनि हेर्नुहोस्, तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, तपाईँका चेलाहरू पिता पुर्खाले राखिदिएका परम्परामा किन चल्दैनन् तर अशुद्ध हातले खान्छन्। सायद यसको आधारमा हामी यो भन्न सक्छौँ कि त्यही व्यक्ति सायद ख्रिस्टको चेला हुनुपर्छ र योहन्नाका चेला बिच सायद यही विषयमा उनीहरूको विवाद सायद भएको हुनसक्छ। तर त्यही विवादको समयमा हामी यो पनि देख्न सक्छौँ कि योहन्नाका चेला र यहुदी बिच जुन वाद विवाद भइरहेकै बेलामा योहन्नाका चेलाहरूले यो कुरा थाहा पाए कि धेरै मानिसहरू येशु कहाँ गइरहेका छन्। यस कुरामा योहन्नाका चेलाहरूले अलि दुःख मानेका छन्। त्यसकारण योहन्नाका चेलाहरूले योहन्ना कहाँ आएर यो कुरा राख्दैछन्। 5:26 हेर्नुहोस्, चेलाहरूले योहन्ना कहाँ के उनीहरूको दुखेसु पोखेका छन्। योहन्ना कहाँ आएर तिनीहरूले उनलाई भने, गुरुज्यू है, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस् उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। हामीले यो देख्न सक्छौँ कि योहन्नाका चेलाहरू यो कुरामा केही चिन्तित भएको हामी देख्छौँ। ख्रिस्ट येशूमा अरू मानिसहरू गइरहेका थिए ख्रिस्ट येशूका बप्तिस्मा लिनको निम्ति र ख्रिस्टतर्फ उनीहरू गइरहेका थिए, त्यसकारण योहन्नाका चेलाहरू यहाँ हामी केही चिन्तित भएको हामी देख्दछौँ। यहाँ योहन्नाले चेलाहरूलाई जुन ख्रिस्ट येशूलाई चाहिँ योहन्नाको एउटा एकदमै बलियो प्रतिस्पर्धीको रूपमा उनीहरूले हेरेका हामी देख्दछौँ। तर चेलाहरूको चिन्ताप्रति, चेलाहरूको उनीहरूको अभिप्राय, उनीहरूको बुझाइप्रति योहन्नाले के जवाब दिन्छन् त? चेलाहरूले योहन्ना किन आउनुभयो, उहाँ के को निम्ति उहाँ नियुक्त हुनुभएको थियो भन्ने कुरा चेलाहरूले भुलेका थिए हामी यहाँ देख्छौँ। त्यसकारण योहन्नाले यो जवाफ दिन्छन्, जसको जवाफ हामीले पद 27 30 पाउँदछौँ। चेलाहरूले के सोचेका थिए र उनीहरूको चिन्तन के थियो भन्ने विषयमा युहन्नाले उनीहरूले गरेको त्यो एउटा दुखेसोमा युहन्नाले पद 27 उनीहरूको जवाफ यसरी दिन्छन्। युहन्नाले चेलाहरूलाई यो कुरा स्पष्ट पार्दछन् कि उहाँ अर्थात् बप्तिस्मा दिने युहन्ना उहाँ आफै ख्रिस्ट होइन भनेर उहाँले भन्नुहुन्छ पद 28। र केवल ख्रिस्टको बाटो तयार गर्न मात्रै नियुक्त भएका थिए कि बप्तिस्मा दिने युहन्ना। उहाँको मिसन के थियो त बप्तिस्मा दिने युहन्नाको? कि उहाँको मिसन भनेको ख्रिस्टको निम्ति बाटो तयारी गर्न उहाँ आउनुभएको थियो, उहाँ त्यसको निम्ति नियुक्त गर्नुभएको थियो। त्यो कुरा युहन्नालाई थाहा थियो। त्यसकारण मानिसहरू जब यसुतिर फर्कन लागेका कुरा परमेश्वरको इच्छा अनुसार थियो। जब यहाँ हामी देख्दछौँ कि मानिसहरू चाहिँ ख्रिस्ट यसुतिर फर्किरहेका थिए, त्यो चाहिँ कसैको इच्छा अनुसार पनि थिएन, यो परमेश्वरको इच्छा अनुसार थियो। त्यसकारण युहन्नाले यो जवाफ दिइरहेका छन्। परमेश्वरको इच्छा बिना कोही मानिस पनि यीशु कहाँ आउन सक्दैन र परमेश्वरबाट हरेक कुरा परमेश्वरबाट नै आउँदछ। परमेश्वर बिना हामी ख्रिस्ट यीशुमा पनि आउन सक्दैनौँ। प्रिय मित्रहरू, सारा दान वरदान अथवा नियुक्ति परमेश्वरबाट नै आउँदछ र हामी हरेकलाई परमेश्वरले वरदान दिनुभएको छ। यसलाई हामीले चर्च निर्माणको निम्ति प्रयोग गर्नुपर्छ। तर एक अर्काको जुन वरदानप्रति हामीले डाहा गर्ने होइन, जसरी यहाँ चेलाहरूले त्यो कुरा हामी गरिरहेको हामी देख्दछौँ कि उनीहरूले चिन्तित भइरहेका थिए कि ख्रिस्टप्रति मानिसहरू गएकोमा जुन उनीहरूले त्यो एउटा डाहा गरिरहेको हामी देखिरहेका छौँ। त्यसकारण एकजना व्यक्तिले यस डाहाको बारेमा यसरी भन्दछन् कि ख्रिस्टियनहरूको बारेमा, ख्रिस्टियनहरूमा डाहा चाहिँ सबभन्दा साधारण र हानिकारक पापहरूमध्येको एउटा हो, जुन डाहाले चर्चभित्र सङ्घर्ष र फुट गराउने एउटा मुख्य कारण पनि हुन्छ। जब हामी एकअर्काको हाम्रो दान वरदान र एकअर्काप्रतिको परमेश्वरले दिनुभएको नियुक्तिको विषयमा हामी डाहा गर्दछौँ, हामीमा जे छ, हामीमा परमेश्वरले दिनुभएको जे वरदान छ, जब हामी त्यसमा सन्तुष्टि हुँदैनौँ, जब हामी डाहाहरू गर्छौँ, त्यो एकदमै हानिकारक छ, जुन चाहिँ ले चर्चलाई फुटसम्म ल्याउन पछि पार्दैन। जुन वरदान हामीले परमेश्वरबाट पाएका छौँ त्यसलाई त हामी धन्यवादी साथ उहाँकै महिमाको निम्ति अझै मेहनतका साथ प्रयोग गर्नुपर्ने हो। त्यसकारण युहन्नाले पद 29 भन्छन्, जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यहाँ भन्नु खोजेको युहन्ना एक दुलहाका मित्र मात्र थिए। त्यसो भने दुलहा चाहिँ को त? दुलहा ख्रिस्ट यीशु हुनुहुन्छ। उहाँको मित्र, उहाँको निम्ति बाटो तयार गर्ने मात्रै युहन्ना चाहिँ हुनुहुन्छ। त्यसो भने दुलही फेरि को हो त? दुलही उहाँको चर्च अर्थात् ख्रिस्ट यीशुमा विश्वास गर्नेहरू, उहाँको चर्च, उहाँको दुलही। हामी एफिसी 5:23, प्रकाश 19:7-8 हामी पाउँदछौँ दुलही चाहिँ दुलहाको हो, दुलहीको मित्रको होइन। त्यसकारण युहन्नाले यहाँ यही भनिरहेका छन् कि जब मानिसहरू ख्रिस्ट यीशुमा गइरहेका छन् त्यसकारण युहन्ना यही कुरामा आनन्दित हुन्छन् कि मानिसहरू चाहिँ ख्रिस्ट यीशुमा गइरहेका छन्। त्यस अर्थमा युहन्नाले आफ्नो आनन्द यहाँ प्रकट गर्छन्। युहन्नाले आनन्द मनाएका छन्। तर मेरो प्रश्न यहाँ छ, आज यहाँहरूलाई मेरो प्रश्न यो छ कि के तपाईँ कुनै व्यक्ति येशु ख्रिस्टमा आउँदा अथवा सार्वजनिक रूपमा उहाँले ख्रिस्ट येशुलाई मेरो उद्धारकर्ता, मेरो मुक्तिदाता भने पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा लिँदाखेरि के तपाईँ त्यस आनन्दित समयमा, त्यस आनन्द साट्नुपर्ने समयमा के तपाईँ त्यस ठाउँमा कि बप्तिस्मा दिने ठाउँमा के तपाईँ जान उत्साहित हुनुहुन्छ कि सोच्नुहुन्छ तपाईँ यो काम त चर्चको पास्टर अथवा अगुवाहरूको मात्रै हो? होइन, हामी यो चाहिँ हामी सबैजनाको आनन्द साट्ने समय हो। त्यस ठाउँमा यदि कसैले हामी पनि जाउँ भनेर तपाईँले कसैले करकाप गर्नुपर्छ भने तपाईँले मैले सोच्नुपर्छ कि हामी के चाहेका छौँ भन्ने कुरा, जुन कुराबाट हामी जब ख्रिस्टमा कोही आउँछ भने त्यो समयमा हाम्रो आनन्द साट्ने कुरा हो कि ख्रिस्टलाई महिमा दिनुपर्ने कुरा हो। जसरी योहन्नाले भन्दछन् कि जुन मानिसहरू ख्रिस्टमा गएको बेला उहाँले आफ्नो आनन्द मनाउँदछन्, उहाँले भन्नुहुन्छ मेरो आनन्द यसमा पूर्ण भएको छ। के तपाईँले आफ्नो अस्तित्वबारे सोच्नुभएको छ? तपाईँ के को लागि बनाइनु भएको हो? के का लागि यीशु दिएर बचाउनु भएको हो? प्रेमित्र, यो सब हाम्रो निम्ति होइन, यो उनै पवित्र परमेश्वरको महिमाको निम्ति हो। हामीहरू यहाँ अस्तित्वमा हाम्रो आफ्नै निम्ति होइनौँ, उनै परमेश्वरको महिमाको निम्ति हो। योनालाई यो कुरा स्पष्ट थाहा थियो कि उहाँ के को निम्ति नियुक्त हुनुभएको हो, उहाँको काम के हो भन्ने कुरा उहाँलाई स्पष्ट थाहा थियो। त्यसै कारण बप्तिस्मा दिने योन्नाले भन्नुहुन्छ 35 हेर्नुहोस्, उहाँ बढ्नु अर्थात् ख्रिस्ट येशु चाहिँ बढ्नु तर म चाहिँ घट्नु आवश्यक छ। त्यसै कारण तपाईँ र मैले के खोजिरहेका छौँ कि हाम्रो जीवनमा हामीले के चाहिरहेका छौँ, कि हाम्रै मान, हाम्रै प्रतिष्ठा, हाम्रै आफ्नै निम्ति के जहिले पनि म चाहेका छौँ कि म होइन ख्रिस्ट, ख्रिस्टको कारण म यहाँ अस्तित्वमा छु, कि ख्रिस्टको ज्योति तपाईँ र मेरो जीवनबाट के हामीले दिएका छौँ, कि ख्रिस्टको गवाही हामीले दिएका छौँ। त्यसकारण त्यसो भने ख्रिस्ट चाहिँ किन ख्रिस्ट नै महिमित हुनु पऱ्यो, किन ख्रिस्ट वृद्धि हुनु पऱ्यो, किन हामी चाहिँ घट्नु पऱ्यो, किन घट्नु आवश्यक छ, किन ख्रिस्ट चाहिँ वृद्धि हुनु छ? जसको जवाफ आजको हाम्रो वचनको दोस्रो बुँदाले दिँदछ। येशु ख्रिस्ट जसले सबै अधिकार प्राप्त गर्नुभयो, पद 31 36 पद 31 हेर्नुहोस्, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ है। यी माथिबाट आउनुहुने चाहिँ को माथिबाट आउनुभयो? जो ख्रिस्ट येशु हुनुहुन्छ, ख्रिस्ट नै सबैभन्दा उच्च हुनुहुन्छ। पद 13 हेर्नुहोस् न, माथि 3:13 पदमा, स्वर्गबाट ओर्ली आउनुहुने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। उहाँ स्वर्गबाट ओर्ली आउनुभएको, स्वर्गबाट आउनुभएको उहाँ नै ख्रिस्ट येशु हुनुहुन्छ। स्वर्गबाट ओर्ली आउनुहुने बारेमा येशु ख्रिस्टले उहाँ नै माथिबाट आउनुभएको भन्ने कुरामा ख्रिस्ट येशु स्वयंले योहन्ना 8:23 यसरी भन्नुहुन्छ, म माथिको हुँ, म यस संसारको होइन। योहन्ना 8:23। त्यसै कारण पद 23 पदलाई हेर्नुहोस् न, पद 31 हेर्नुहोस् त, र पृथ्वीकै पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। को नि पृथ्वीबाट आउने र जसले चाहिँ पृथ्वीकै कुरा बोल्छ, को हो यो व्यक्ति? भनेको बप्तिस्मा दिने योना। यो कुराले त्यही कुरालाई जनाउँछ। तर यसै पदको गलाई हेर्नुहोस् त, गलाई स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। यस कुराले के कुराले जनाउँदछ? मैले अघि भने स्वर माथिबाट आउनुहुने नै उच्च हुनुहुन्छ, त्यसकै गलाई हेर्नुहोस्, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, जो ख्रिस्ट येशु हुनुहुन्छ। यो कुराले यो देखाउँदछ कि ख्रिस्ट नै वास्तविक हुनुहुन्छ, ख्रिस्ट नै स्वर्गबाट आउनुभएको कुरा देखाउँदछ। र यसले विशेष के अर्थहरू राख्दछन् त, अथवा उहाँ नै सबैभन्दा उच्च हुनुहुन्छ भन्नुको तात्पर्य के हो त? यस भनाइको तात्पर्य येशु ख्रिस्ट नै सबै कुराका सृष्टिकर्ता हुनुहुन्छ, उहाँ नै सर्वभौम परमेश्वर हुनुहुन्छ, जसले सबै कुरा सम्हाल्नुहुन्छ। यस कुरालाई हामीले बुझ्नुपर्दछ, यो कुरालाई यस खण्डले यो कुरालाई जनाउँदछ। पद 32 हेर्नुहोस् न, उहाँले जे देख्नु र सुन्नुभएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, किनभने उहाँ जो स्वर्गबाट आउनुभएको छ त्यसकारण उहाँले अरू कुराहरू अरूबाट सुनेर उहाँले कुरा गर्नु हुँदैन। उहाँले जे देख्नुभएको छ, उहाँले जे हेर्नुभएको छ त्यो कुराको वास्तविकता उहाँले दिनुहुन्छ, त्यसकारण उहाँ नै साँचो हुनुहुन्छ, उहाँ नै वास्तविक हुनुहुन्छ, उहाँ ओरिजिनल हुनुहुन्छ कि परमेश्वरको गवाही दिनको निम्ति। हामीले पुरानो नियममा हेर्छौँ भने त्यहाँ विभिन्न किसिमबाट परमेश्वर बोल्नुभयो, विभिन्न किसिमबाट, तर आज चाहिँ उहाँ आफ्नो पुत्रद्वारा बोल्नुभएको छ। हिब्रू 1:1-2 हामी पाउँछौँ, हिब्रू 1:1-2 हामी यो पाउँछौँ कि पुरानो करारमा प्राचीन समयमा उहाँ विभिन्न किसिमबाट अगमभक्तहरूद्वारादेखि अरू विभिन्न किसिमबाट उहाँ बोल्नुभयो, अहिले चाहिँ उहाँ पुत्रद्वारा बोल्नुभएको छ। त्यसै कारण हामी यो देख्न सक्छौँ कि ख्रिस्ट येशू चाहिँ वास्तविक हुनुहुन्छ, उहाँ चाहिँ साँचो हुनुहुन्छ, जसले परमेश्वरको साँचो गवाही दिनुभएको छ। त्यसकारण सबैजनाको निम्ति येशूको शिक्षा, उहाँले दिनुभएको ती उहाँको शिक्षाहरूमा अरू मानिसहरूले अचम्मित मान्छ। येशूले माथि 11 निकोदेमसलाई भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु हामी जे जान्दछौँ त्यो भन्दछौँ र हामीले जे देखेका छौँ त्यसको गवाही दिन्छौँ। जसले यस येशूको गवाहीले स्वीकार गर्दछ त्यसले केवल येशूलाई मात्र विश्वास गरेको होइन, उसले परमेश्वरलाई विश्वास गरेको हो। किन? ख्रिस्ट येशू परमेश्वर हुनुहुन्छ र ख्रिस्ट येशूले नै परमेश्वरको बानी बोल्नुहुन्छ, किनकि उहाँ माथिबाट पठाइनु भएको, माथिबाट आउनुभएको हो। उहाँमा परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुभएको छ कि योहन्नाले अगाडि पनि बताउनु भएको छ, उहाँले त्यस गवाही दिनुभएको छ कि उहाँले यो कुराहरू, उहाँ एउटा अगमवक्ता हुनुभएको कारण उहाँहरूले विभिन्न पुरानो नियमहरू उहाँहरूलाई स्पष्ट थियो, त्यसकारण ख्रिस्ट येशूमा यो पुरा भएको कुरा योहन्नाले यहाँ लेख्दै हुनुहुन्छ, ताकि अघि हाम्रा सञ्चालकले पढ्नुभएको यसाया 42:1 गरिएको अगमवाणी येशूमा पुरा भएको छ, ख्रिस्टलाई अपार असीम अनुग्रह दिएको छ। ख्रिस्टलाई नै पुरै मात्रामा पवित्र आत्मा दिइनुभएको छ, उहाँ परमेश्वरको सारा पूर्णताले पूर्ण हुनुभएको थियो, कलसी 1:19 यसरी भन्दछ, किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। हामीले ख्रिस्ट येशूमा पूर्ण रूपमा भरोसा गर्न सक्छौँ। किन? पद 35 हेर्नुहोस् न, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। किन हामी ख्रिस्ट येशूमा पूर्ण भरोसा गर्न सक्छौँ कि? किन उहाँद्वारा मात्रै हामी परमेश्वरसँग मिलापमा हुन्छौँ भन्ने कुरा। किनभने पिताले उहाँलाई प्रेम गर्नुभएको छ र सबै थोक उहाँको हातमा दिनुभएको छ, सबै अधिकार उहाँ कहाँ पिताले दिनुभएको छ। येशूले यसरी भन्नुहुन्छ, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिनुभएको छ। मत्ती 28:18 हामी पाउँछौँ, ख्रिस्ट येशू स्वयंले भन्नुहुन्छ स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। त्यसकारण हामीले परमेश्वरका सबै आत्मिक आशिषहरू ख्रिस्ट येशूमा पाउँदछौँ। एफिसियन 1:3 भन्दछ, सबैभन्दा मुख्य कुरा चाहिँ येशूले हामीलाई अनन्त जीवन दिनुहुन्छ। पद 36 हेर्नुहोस् त, जसले पुत्रमाथि विश्वास गर्छ त्यसले त्यससित अनन्त जीवन छ। जब हामी पुत्र परमेश्वरको पुत्र येशू ख्रिस्टमा विश्वास गर्छौँ हामीले अनन्त जीवन पाउँछौँ। हामीले गत हप्ता हेरेका छौँ अनन्त जीवनको विषयमा, तर म पुनः यसलाई स्मरण गराउन चाहन्छु। त्यसरी अनन्त जीवन भनेको के हो त? यसको जवाफ योहन्ना 17:3 दिन्छ। अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रिस्टलाई चिनुन्। यस अनन्त जीवन जब हामी परमेश्वरको पुत्र येशू ख्रिस्टमा विश्वास गर्छौँ तब नै सुरु हुँदछ। र यस अनन्त जीवन कहिल्यै पनि मर्ने छैन। हाम्रो शरीर मर्नेछ तर अनन्त जीवन जो ख्रिस्ट येशूमा विश्वास गरेपछि हुने, हाम्रो जुन सुरु हुने अनन्त जीवन कहिले मर्ने छैन। तर यतिमै उहाँले छोड्नु हुँदैन। 36 अन्तिम वाक्यांशलाई हेर्नुहोस्, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। यस वाक्यांशले यो भनिरहेको छैन हामीलाई प्राकृतिक प्रकोप पर्दछ, स्वास्थ्यमा खराब हुनेछ, योभन्दा पनि महान कुरा यस पदले दिइरहेको छ। यदि कोही पनि ख्रिस्टमा छैन अथवा ख्रिस्टमा छु भन्छ तर ख्रिस्टको आज्ञा पालन गर्दैन भने त्यसमा परमेश्वरको क्रोध रहन्छ। किनभने हामीलाई प्राकृतिक प्रकोपहरू होइन, स्वास्थ्यमा खराबी होइन, तर पवित्र परमेश्वर अनन्त अनन्त परमेश्वरको क्रोध हामीमा रहन्छ। प्रिय मित्रहरू, म तपाईँहरूलाई यही कुरा अथवा यही उत्साह दिन चाहन्छु कि यदि तपाईँ ख्रिस्टमा छु भन्नुहुन्छ तर तपाईँको जीवन परमेश्वरको वचन मुताबिक छैन, तपाईँले गर्नुभएको गल्तीहरू तपाईँले पश्चाताप गर्नुभएको छैन र ख्रिस्ट येशूमा फर्किनु भएको छैन भने तपाईँ परमेश्वरको पवित्र परमेश्वरको क्रोधमा नै तपाईँ हुनुहुन्छ। र जुन परमेश्वरको क्रोधमा पर्नु भनेको चाहिँ एकदमै भयानक कुरा हो। तर जहाँ जुन क्रोधबाट बच्नको निम्ति जब तपाईँ म कोही ख्रिस्टमा छैनौँ भने जुन त्यो क्रोध रहिरहन्छ, तर त्यो क्रोधबाट साम्य पार्नको निम्ति तपाईँ र मेरो निम्ति एउटा मात्रै विकल्प छ। जुन विकल्प हो ख्रिस्ट येशूमा विश्वास गर्न र ख्रिस्ट येशूमा रहिरहन। र जुन ख्रिस्टमा रहेको कुरा चाहिँ आफ्नो जीवन जिआईले आफ्नो जीवनको आफ्नो व्यवहारले त्यो देखाउँछ कि म ख्रिस्टमा छु कि छैन भन्ने कुरा चाहिँ, म ख्रिस्टमा विश्वासमा रहेको छु कि छैन भन्ने कुरा चाहिँ त्यो हाम्रो जीवन जिआईले देखाउँदछ। म ख्रिस्टमा छु वा छैन भन्ने कुरा। तपाईँले आफ्नो जीवनलाई जाँच्नुहोस्। म तपाईँलाई मैले भन्दा तपाईँले आफूले आफैलाई जान्नुहुन्छ बढी कि तपाईँले ख्रिस्टको वचनलाई आज्ञा पालन गर्नुभएको छ कि ख्रिस्टको जीवन अनुसार ख्रिस्टको आज्ञा अनुसार ख्रिस्टको वचन अनुसार तपाईँले जिउनु भएको छ के तपाईँ ख्रिस्टमा हुनुहुन्छ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने यसको परिणाम भयानक छ जुन परिणाम हो परमेश्वरको क्रोध। तपाईँको स्वास्थ्य खराबी होइन प्राकृतिक प्रकोप होइन ताकि अनन्त अनन्त पवित्र सारा ब्रह्माण्ड सृष्टि गर्नुहुने परमेश्वरको क्रोध मुनि तपाईँ हुनुहुन्छ। त्यस कारण म भन्न चाहन्छु यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने ख्रिस्टमा आउनुहोस् आफ्नो पाप प्रस्ताव गर्नुहोस् ख्रिस्ट येशूमा विश्वास गर्नुहोस् र त्यहाँ मात्रै हाम्रो अनन्त जीवन छ हाम्रो उद्धार मुक्ति छ। त्यहाँ कुनै पनि अरू कुराहरूबाट हाम्रो काम हाम्रो हामीले चढाएको पशु पक्षीको बलि अथवा ती कुराहरूले चाहिँ हामी हाम्रो पापको क्षमा हामी लिन सक्दैनौँ पापको क्षमा पाउन सक्दैनौँ केवल ख्रिस्टबाट मात्रै हामी पाउन सक्दछौँ। किन किनभने ख्रिस्ट स्वर्गबाट पठाइएका हुनुहुन्छ उहाँको क्रुसको मृत्यु र उहाँको तेस्रो दिनको पुनरुत्थानले नै उनी हामीलाई परमेश्वरसँग मिलाप गराउनुहुन्छ। त्यस कारण प्रिय मित्रहरू हामी ख्रिस्टमा आउनु आवश्यकता छ। जसरी योहन्नाले भन्नुहुन्छ कि उहाँ बढ्नु छ तर म चाहिँ घट्नु आवश्यक छ किन योहन्ना चाहिँ एक बिहानको जुन बिहानको मिरमिरेको तारा जस्तो एक हुन् तर जब सूर्य उदाएपछि के हुन्छ जुन ताराको चमक त्यही विलीन हुन्छ। त्यस कारण हामीहरू यहाँ किन छौँ ख्रिस्टको महिमाको निम्ति हामी आफ्नै महिमाको निम्ति होइन हामी ख्रिस्टको निम्ति हौ ख्रिस्टको गवाही दिनको निम्ति हौ ख्रिस्टको आराधना गर्नको निम्तिहरू हौ। त्यस कारण हामीहरू आफ्नो महिमा आफैलाई खोज्नको निम्ति होइन उहाँको महिमाको निम्ति त्यस कारण हामी यहाँ छौँ। यदि उहाँको महिमा तपाईँले गर्नुभएको छैन अथवा ख्रिस्टको गवाही दिनुभएको छैन ख्रिस्टको वचन मुताबिक तपाईँ हुनुहुन्न भने म फेरि भन्न चाहन्छु कि तपाईँ भयानक घडीमा हुनुहुन्छ कि पवित्र परमेश्वरको क्रोध मुनि हुनुहुन्छ। त्यस कारण यदि तपाईँ कोही आफ्नो जीवनलाई निहाल्नु भएको छैन भने म तपाईँलाई यही उत्साह दिन चाहन्छु आफ्नो जीवनलाई निहाल्नुहोस् ख्रिस्टको वचन मुताबिक तपाईँ हुनुहुन्छ हुनुहुन्न यदि हुनुहुन्न भने समय अहिले हो कि पश्चाताप गर्नुहोस् आफ्नो पापलाई स्वीकार गर्नुहोस् र ख्रिस्ट येशूमा विश्वास गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।